यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कपूरकोट जीप दुर्घटनामा मृत्यु भएका तीनैजनाको शनाखत, घाइते दुईजनाको उपचार हुँदै। जेएनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दावी। 23,39,00,00,000 रूपियाँमाथि अझै बढ़न सक्ने नेपाल बीमा प्राधिकरणको अनुमान। र इरान विरूद्ध संयुक्त राष्ट्रसंघले पुनः नाकाबन्दी गरेकोमा उत्तेजित नहुन इरानलाई बेलायत, जर्मनी र फ्रान्सको आह्वान। समाचार अब विस्तारमा। रूकुम बाफीकोटबाट दाङ तुल्सीपुरतर्फ गइरहेको जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाफीकोट गाउँपालिका 5 निवासी 67 वर्षीय पवि केसी, सोही ठाउँका 27 वर्षीय प्रकाश केसी र 30 वर्षीय शशिधर केसी रहेको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनुभयो। आज बिहान लु 2:65:02 नम्बरको जीप कपूरकोट 3 चोर खोलामा दुर्घटनामा परेको थियो। दुर्घटनामा तीनजनाको घटनास्थल मृत्यु भएको थियो भने दुईजना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा, सामान्य उपचारपछि थप उपचारको लागि शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ। गाड़ी सड़कदेखि 300 मिटर तल खसेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान विद्युतीय सवारी साधन प्रवर्धनमा जोड़ दिनुभएको छ। चेन्ज डिजिटलले काठमाडौँको सामाखुशी लगायत देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनको आज उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय रूपमा रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो। चार्जिङ स्टेशन व्यवसाय गर्नेको लागि लगानीको राम्रो क्षेत्र भएकाले यसबाट मुलुक अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै मन्त्री घिसिङले नेपालमा उत्पादित जलविद्युत खपतको लागि घराइसी उद्योग, कल कारखाना लगायतका सबै क्षेत्रमा उपभोग बढ़ाएर पेट्रोलियम पदार्थको आयातलाई घटाउन सकिने बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 गते तोकिएको निर्वाचनमा सहभागी हुन आह्वान गरेपछि दलीय गतिविधि बढ़ेको छ। पछिल्लो राजनीतिक परिस्थितिको कारण सुस्ताएको राजनीतिक गतिविधि प्रधानमन्त्रीको आह्वानपछि फेरि सक्रिय भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलले आफ्ना गतिविधिलाई निर्वाचन केन्द्रित पारेका छन्। माओवादी केन्द्रले चुनावमा सहभागी हुने भन्दै तयारी थालिसकेको छ भने कांग्रेस र एमालेका नेताहरूले पनि चुनावलाई सफल पार्नुपर्ने अभिव्यक्ति दिइरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले पनि लोकतन्त्र र संविधानको रक्षाको लागि 21 फागुनमा तोकिएको आम निर्वाचनलाई सफल पार्ने भूमिका खेल्न आग्रह गर्दै आउनु भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा शुरू भएको छ। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनपछिको उत्पन्न राजनीतिक घटनाक्रम बारे छलफल गर्न एमालेको सचिवालय बैठक आज पहिलो पटक बसेको हो। तत्कालीन प्रधानमन्त्री ओलीले आन्दोलनपछि गत भदौ 24 गते राजीनामा दिनुभएको थियो। एमालेमा भावी राजनीतिक यात्रा, जेएनजीहरूको मागको सुनवाई र नेतृत्वमा पुस्तान्तर को बहस पनि हुँदै आएको छ। गत भदौ 23 र 24 गतेको जेएनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दावी 23,39,27,00,000 रूपियाँ बराबर पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दावीको सूचना आउने क्रम जारी रहेको छ। हालसम्म सम्पत्ति बीमा 594, मोटर बीमा 2,209, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा 144, परिवहन बीमा 11 र अन्य बीमाका 30 वटा आवेदन परेको छ। सबैभन्दा धेरै बीमा दावी बागमती प्रदेशको रहेको छ। सो प्रदेशमा 1,608 वटा बीमा दावी आवेदन परेको प्राधिकरणले जनाएको छ। भौतिक क्षति धेरै भएकाले दावीको संख्या अझै बढ़न सक्ने अनुमान गरिएको छ। भदौ 24 गते देशव्यापी रूपमा भएको जेएनजी पुस्ताको प्रदर्शनका क्रममा सार्वजनिकदेखि निजी सम्पत्तिसम्म ध्वस्त भएका छन्, जसका कारण कतिपय स्थानमा सार्वजनिक कार्यालयहरूबाट सेवा प्रवाहमा समस्या भएको छ भने करोड़ौंको लगानी खरानी हुँदा नागरिकका सपना समेत भत्ताभुङ्ग भएका छन्। कञ्चनपुरबाट संवाददाता हरिश्चन्द्र बाकु रिपोर्ट।
जनताको करबाट बनेका भवन र सेवा सुविधा प्रदान गर्न खरिद गरिएका सम्पत्ति तथा दस्तावेजहरू जलेर खरानी भए। कञ्चनपुरमा भएको जेएनजी पुस्ताको प्रदर्शनका क्रममा घुसपैट भई विध्वंसात्मक रूप लिँदा सबैभन्दा धेरै क्षति पुनर्वास नगरपालिकामा भएको छ। प्रारम्भिक मूल्याङ्कन अनुसार पुनर्वासमा मात्रै करिब 6,50,00,000 बराबरको क्षति भएको छ। पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजाल:
भौतिक क्षति त धेरै नै भएको छ। डकुमेन्टेसनहरू, कम्प्युटरहरू, ल्यापटपहरू केही पनि छैन। समग्र नगरपालिकाको अहिलेको हालत भनेको शून्य जस्तै छ। शून्यबाट सुरु गर्नुपर्ने अवस्था छ। यो अवस्था पुरै सुधार्न कम्तीमा 6 महिनादेखि 1 वर्षसम्म लाग्ला।
नगरपालिकाको भवन बाहिर सामान्य देखिए पनि भित्र खण्डहर बनेको छ। घटनामा संलग्न समूह विरूद्ध किटानी जाहेरी दिने तयारीमा नगरपालिका रहेको छ। पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी राणा:
जाहेरीमा पनि अब सकभरियो पूर्ण क्षति भएको विवरण सँगसँगै घटना घटाउनमा ज जसको भूमिका रह्यो त्यसका श्रव्य दृश्य सामग्रीहरू छन् भने त्यो मार्फत चाहिँ हामीले जाहेरी दिने नै निर्णय कार्यपालिकामा गरेका थियौँ।
पुनर्वास मात्र होइन, कृष्णपुर र शुक्लाफाटा नगरपालिकादेखि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, वडा कार्यालयहरू, राजनीतिक दलका कार्यालय र नेताका घरसम्म आक्रमणबाट सुरक्षित रहन सकेनन्। कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा:
मैले त नगरपालिकामा क्यान्टिनबाट सेवा सुचारू गरिरहेको छु। गर्नुपर्ने भयो, जनप्रतिनिधि सेवा दिनुपर्ने भयो। हाम्रो 4 वटा वडामा पनि क्षति भएको छ, नगरपालिका जलेको छ।
प्रदर्शनपछि केही दिन क्षतिग्रस्त स्थानीय तहहरूमा कामकाज ठप्प भए पनि त्यसको केही दिनमै अत्यावश्यक काम भने सुचारू गरिएको थियो। अब दशैं बिदा सकिए लगत्तै अन्य कामकाज पुनः सञ्चालन गर्ने तयारीमा स्थानीय तहहरू रहेका छन्। क्षतिको सबै विवरण संकलन भइरहेको र सरकारसँग आवश्यक सम्बोधनका लागि माग गरिने नगरपालिका महासंघका केन्द्रीय सदस्य तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको भनाइ छ:
हामीले चाहिँ अब यो सबै अहिले अवलोकन गरिरहेका छौँ, त्यसपछि एउटा निष्कर्षमा पुग्नु पर्ला। अब सरकारसँग पनि हामीहरूले चाहिँ यसको बारेमा चाहिँ कुराहरू उठाउँछौँ।
प्रदर्शनका नाममा भएको यो विध्वंसले जनताको सम्पत्ति मात्र नष्ट गरेको छैन, भविष्यका सम्भावना र योजनाहरूलाई पनि नराम्ररी पछारेको छ। अब सरकार र सम्बन्धित निकायले यसलाई राजनीतिक एजेण्डाका रूपमा मात्र लिन्छन् कि दोहोरिन नदिने गरी प्रभावकारी कदम चाल्छन्, त्यो भने समयले नै देखाउनेछ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
रिपोर्टपछि बाँकी समाचार। अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच शिष्टाचार भेटवार्ता भएको छ। आज मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल जापान बीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगको विषयमा छलफल भएको छ। छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुननिर्माण लगायत आर्थिक सामाजिक विकासका कार्यहरूलाई निरन्तरता दिने बताउनुभयो। उक्त अवसरमा निर्माणाधीन नागढुङ्गा टनेल मार्ग परियोजना, तनहु जलविद्युत आयोजना लगायतका सहयोगका क्षेत्रहरू र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर चोक सुधार परियोजना, सिन्धुली सड़क बाढ़ी प्रभावित आपतकालीन पुनर्स्थापना कार्यक्रम समेतका विविध विषयमा कुराकानी भएको थियो। नवरात्रको छैटौं दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदैछ। बिहानैदेखि मुलुकभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो लागेको छ। नवरात्रमा देवीको पूजा आराधना गरेमा मनोकामना पूरा हुने विश्वास छ। नवरात्रलाई शक्ति प्राप्तिको लागि साधना गर्न उत्तम समयको रूपमा लिइन्छ। यस अवसरमा काठमाडौँ उपत्यकाका साथै आसपास स्थित गुह्यश्वरी, भुवनेश्वरी, जय बागेश्वरी, मैती देवी, कालिका स्थान, भद्रकाली, शनि संकटा, शोभा भगवती, विजयश्वरी, कंकेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, नक्साल भगवती, चामुण्डा माई, सुन्दरी माई, इन्द्रायणी, वनदेवी, वज्र योगिनी लगायत शक्तिपीठमा भक्तजनको भीड़ लागेको छ। नेपालीहरूको महान चाड बड़ा दशैं शुरू भएसँगै खाद्यान्नदेखि लत्ता कपड़ा, खसी, बोका लगायतका सामान किन्नेहरूको बजारमा चहल पहल बढ़दै गएको छ। धनकुट्टाका बजारहरूमा पनि सामान किन्न आउनेहरूको चहल पहल बढ़ेसँगै व्यापारीहरू उत्साहित भएका छन्। धनकुट्टाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
नयाँ लुगा लगाउने, मिठो खाने चाडका रूपमा समेत परिचित दशैं व्यापार व्यवसाय गर्नेहरूका लागि सबैभन्दा ठूलो सिजन हो। त्यसैले अरू विधाको सदुपयोग गर्ने तयारीमा हुँदा व्यापारीहरू झन बढी व्यस्त हुनुपर्छ। यति बेला धनकुटाका मुख्य चोक तथा पसलहरूमा किनमेल गर्न आउनेको बाक्लो भीड़ देखिन थालेको छ। खाद्यान्न लत्ता कपड़ा खरिददेखि खसी बोका बिक्रीका लागि मानिसहरूको भीड़ देखिन थालेको हो। यसपालि दशैंको चहल पहल अघिल्ला वर्षको भन्दा केही मात्रामा बढ़ी भएको व्यापार व्यापारीहरूले बताएका छन्।
हामी पनि आशामा छौँ, व्यापार रहोस्, व्यापारीहरूले पनि देशमा शान्ति होस्, व्यापार पनि राम्रो होस् र बडा दशैं राम्ररी सबैले असहज परिस्थितिमा पनि सहज बनाएर बनाउन सक्छ।
अलिअलि बढ्छ कि भन्ने कुराहरू छ। अब हेर्नु, अहिले कर्मचारीहरूले तलबहरू निकास पुरै हुन नसकेको अवस्थाले गर्दाखेरि
देश संघीयतामा गएसँगै बजार विकेन्द्रीकृत हुँदा तथा गत भदौ 23 र 24 गतिको जेएनजी आन्दोलनले बजारलाई केही असर गरेको छ। तर दशैं शुरू भएको केही ढिलो गरी भए पनि चहल पहल बढ्दा व्यापार बढेको छ। बजारमा चहल पहल बढेपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आवश्यक पर्ने खाद्यान्न लगायतका वस्तु आपूर्तिमा सहजीकरण गरिरहेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताउनुभयो।
विशेष गरी अहिले उपभोक्ताहरूलाई दैनिक उपभोगी वस्तु खाद्यान्न लत्ता कपडा सहज रूपमा स्वच्छ सफा उपलब्ध गराउनको लागि उद्योग वाणिज्य अभियान चलाउँछ।
दशैंको बेला अन्य सिजनको तुलनामा दोब्बरदेखि तेब्बरसम्म कारोबार हुने गरेको व्यवसायीहरूको अनुभव छ। एक वर्षमा हुने कारोबार मध्ये दशैंमा मात्र करिब 40% कारोबार हुने गरेको छ। धनकुटाको सदरमुकाम सहित हिले, सिन्धुवा, जोरपाटी, जितपुर, राजारानी लगायतका बजारमा चहल पहल बढेको हो। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
रिपोर्टपछि बाँकी समाचार। बाजुराको मार्तडी कोल्टे सड़क खण्ड 4 महिनापछि पुनः सञ्चालनमा आएको छ। वर्षा शुरू भए लगत्तै पहिरोको कारण अवरूद्ध बनेको सड़क नियमित सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। सड़क सुचारू भएपछि मार्तडीदेखि कोल्टीसम्म सीधा जीप सञ्चालन हुन थालेको छ, जसले दशैं तिहारको लागि घर फर्किने स्थानीयलाई सहजता पुगेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। इरान विरूद्ध संयुक्त राष्ट्रसंघले पुनः नाकाबन्दी कायम राखेकोमा उत्तेजित नहुन इरानलाई बेलायत, फ्रान्स र जर्मनीले आह्वान गरेका छन्। इरानले आणविक कार्यक्रम जारी राखेकाले राष्ट्रसंघीय नाकाबन्दीलाई निरन्तरता दिनु बाहेक अर्को विकल्प नरहेको ती राष्ट्रहरूले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओरेगन राज्यको पोर्टल्याण्ड स्थित आप्रवासी हिरासत केन्द्रहरूमा भएका प्रदर्शनहरूलाई निस्तेज पार्न थप सैन्य बल पठाउनु भएको छ। राष्ट्रपति ट्रम्पले रक्षा मन्त्री पीट हेगसेथलाई आदेशदिँदै पोर्टल्याण्डको स्थिति नियन्त्रणमा लिन सबै बल प्रयोग गर्न भन्नुभएको छ। अमेरिकी कंग्रेसका डेमोक्रेट सांसदहरूले भने पोर्टल्याण्डमा सेना परिचालन गर्न आवश्यक नभएको बताउँदै आएका छन्। अब खेल। वेस्ट इण्डिज विरूद्ध युनिटी कपको पहिलो टी20 खेलमा नेपाललाई ऐतिहासिक सफलता प्राप्त भएको छ। संयुक्त अरब इमिरेट्सको शारजहाँ क्रिकेट रंगशालामा गैराती भएको खेलमा नेपालले वेस्ट इण्डिजलाई 19 रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो। अब मौसम। हाल देशभर मनसूनी हावाको प्रभाव कमजोर रही स्थानीय हावाको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाड़ी भूभागका स्थानमा साधारणतया बदली रही बाँकी भूभागका केही स्थानमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने पनि महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। कपुरकोट जीप दुर्घटनामा मृत्यु भएका तीनैजनाको शनाखत, घाइते दुईजनाको उपचार हुँदै। जेएनजी पुस्ताको आन्दोलनको कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दावी 23 अर्ब 39 करोड़ रूपियाँमाथि अझै बढ़न सक्ने नेपाल बीमा प्राधिकरणको अनुमान। र इरान विरूद्ध संयुक्त राष्ट्रसंघले पुनः नाकाबन्दी गरेकोमा उत्तेजित नहुन इरानलाई बेलायत, जर्मनी र फ्रान्सको आह्वान। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपरान्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।